नमस्कार, कार्यक्रम नाली बेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। यो रेडियो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आधी घण्टा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सफलता, परिश्रम, चुनौती र अवसरसँगै जीवनका भोगाईले दिएको सिकाइका बारेमा कुरा गर्छौ। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका हुन्छन्। तपाईँ हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारिएको रेडियो कार्यक्रम हो नालीबेली। आउनुहोस्, अब ढिलो नगरी आजको नालीबेली कार्यक्रम शुरू गर्न यहाँहरूबाट अनुमति माग्दै
आजको रेडियो कार्यक्रम नालीबेलीमा उहाँले गरेका अनगिन्ती कामहरू, उहाँले भोगेका भोकाईहरूको कथा व्यथा सहित आजको रेडियो कार्यक्रम नालीबेली शुरू गर्दैछौ।
मिना मगाले भने जसले पनि चिन्छ होइन, विभिन्न दृष्टिकोणबाट बुझ्ने मान्छे होला, तर तपाईँ आफूलाई के भन्न रुचाउनुहुन्छ?
पहिला एउटा पहिचान थियो, मेरो गृहिणीको पहिचान थियो होइन, अहिले मेरो पहिचान भनेको एउटा समाजसेवा गर्ने, समाजसेविका भनेर चिन्ने र राजनीति गर्ने, राजनीतिक भनेर चिन्ने हुनुहुन्छ। र म पनि के भन्छु भने सहयोग गर्ने, सहयोगी भनेर चिन्ने भन्ने चाहन्छु।
मिनाजी, अब अहिले केमा व्यस्त हुनुहुन्छ तपाईँ चाहिँ?
घरतिर अहिले धेरै व्यस्त छु भन्ने लाग्छ। पहिला घरको व्यवस्था मिलाइरहेको छु अहिले।
के घर निर्माण गरिरहनुभएको छ अथवा केमा व्यस्त हुनुहुन्छ?
त्यो खासै त्यति होइन, सानोतिनो त्यो पनि भइरहेको थियो, र अरू कुरा भन्दा अलिकति घरासी कुराहरूमा प्रब्लम भइरहेको थियो, आर्थिक कुराहरूको प्रब्लम थियो। त्यसले चाहिँ म त्यो कुरालाई मिलाउनमा लागेका थिएँ। अब म फेरि आफ्नै जो काम म गरिरहेको छु त्यही काम गर्नेछु।
अहिले यो जुन बालबालिका सम्बन्धी काम गर्ने संघ संस्थामा हुनुहुन्छ, के काम गर्छ नि त्यसले?
हाम्रो दिदी बहिनीहरू मिलेर खोलेको एउटा संस्था हो, जसमा हामी 9 जना साथीहरू छौं। त्यसले चाहिँ महिलाहरूको केसहरूलाई हेर्ने अनि महिला दिदी बहिनीहरूलाई परेको आपतमा सहयोग गर्ने, बालबालिकाहरूलाई पनि, उन चाहिँ बालबालिकालाई त्यस्तो आपत परेको छ, अब सबै बालबालिकालाई त हेर्न मैले सकेको छैन, किनकि मेरो संस्थामा आर्थिक सपोर्ट कसैको पनि छैन। जतिसम्म मैले भ्याउँछु, मेरो आफ्नो सहयोगले, मेरो आफ्नो बुद्धि र विवेकले भ्याएसम्म मैले 2-3 वटा बालबालिकाहरूलाई सहयोग गरेको छु। आर्थिक सहयोग मात्र हुँदैन, केही कुरा यस्तो हुन्छ जसलाई चाहिँ बुद्धि र विवेकले गर्ने सहयोग हुन्छन्, त्यस्तो कुरा पनि गरेर कसैलाई एउटा सुझाव र सल्लाहले पनि धेरै काम गर्दो रहेछ भनेर अहिलेको स्थितिमा एउटा बालक छ जुन अहिले इन्टर गरिसकेको छ, 6 क्लासदेखि पढ्ने माहौलमा हालिदिएको र अहिले त्यसले चाहिँ इन्टर गर्यो, खुसी लाग्छ उसलाई भेटेपछि मलाई।
तपाईँको जन्म कहाँ भयो अनि तपाईँ नेतृत्वदायी भूमिकामा चाहिँ यसरी देखिनुभयो, इतिहास त्यसको बारेमा के भन्नुहुन्छ?
जन्म चाहिँ बझाङ जिल्लामा बुङ्गल भन्ने गाउँमा भएको अरे, म एउटा विघट गाउँमा जन्मेको अरे, मेरो जन्म चाहिँ त्यहाँ भएको अरे, मेरो बुवा आमा त्यही गाउँमा बस्थे पहिला, र मेरो जन्म त्यहाँ भएको 2031 साल जेठको महिना 1 गते मेरो जन्म भएको अरे, र मेरो आमाको माइती घर दार्चुला भएको कारणले मलाई 1.5 वर्षको उमेरमा 9 महिनाको त्यहाँबाट ल्याएपछि म मोहिननगरमा पाइला टेकेको अरे। फर्स्ट चोटि हाम्रो गाउँ थियो राजीपुर भन्ने, 1 नम्बर वडामा पर्छ, त्यो गाउँमा मेरो पाइला त्यहाँ टेकेको हो। र त्यसपछि त्यहाँबाट पनि हामीलाई त्यहाँ जग्गा किनेका थियौँ, त्यसमा त्यहाँ जग्गामा बस्न पाइएन, केही त्यहाँको पहिलाको सामन्ती प्रक्रियाले त्यहाँ बस्न नपाएका कारणले हाम्रो बुवाले फेरि अगाडि गैलनदी भन्ने ठाउँमा जग्गा किन्नुभएको थियो, त्यहाँ चाहिँ बसेथ्यौँ हामी। त्यहाँबाट फेरि हामी म 2 कक्षामा पढ्दाखेरि त्यहाँबाट हाम्रो बुवाले बजार आउनुभयो, र बजारमा हामी मेन रोडमै बसेको, फुटपाथमा त्यहाँ झोपडी थियो त्यतिखेर, त्यहाँ बस्थ्यौं। र त्यहाँदेखि मैले भिरकुटी स्कूलमा पढेँ, र पढाइ पनि मेरो त्यति धेरै अगाडि छैन,
अगाडि पढ्ने माहौल मिलेन, के भयो?
पढाइ कस्तो भयो भन्दा मेरो घरमा बुवा र आमा मात्रै हो, बुवा बिमारी हुनुभयो, पढ्ने वातावरण बनेन, घरको जिम्मेवारी सबै आफ्नो टाउकोमा आयो, त्यही भएर पढ्न सकिएन, त्यतिखेर धेरै पढ्न सकिएन, अलिअलि त आफूलाई भ्याएसम्म पढ्ने छ, आफूले गर्ने चाह र राह भएपछि पढाइको पनि आवश्यकता त छ, अबको पिढीलाई चाहिँ पढ्नु पर्छ भन्ने भन्छु। अब हामीले अहिलेसम्म जे भए पनि आफूलाई समाजमा स्थापित गर्न सक्ने जति पढाइ नै छ।
अलिकति मेरो प्रश्नले तपाईँको मनमा भन्नुहोला, मैले त्यस्तो भन्नु खोजेको छैन होइन, कतिसम्म पढ्नु?
मैले 8 पढेँ,
8 क्लास पढ्नुभयो। आफूलाई चाहिँ सफल महिलाको रूपमा चिनाउँदै हुनुहुन्छ, चिनाइसक्नु भएको छ भने त्यस्तो दुःख मान्नु पर्ने कुरा चाहिँ छैन मिनाजी। स्कूलमा 8 सम्म पढ्नुभयो, त्यस पछाडिका दिन कसरी बिते, त्यस बारेमा के भन्नुहुन्छ?
त्यसपछि बुवा बित्नुभयो, बुवा बितेपछि हाम्रो त्यसपछि हामी कटान गएर बस्यौँ, कटानमा हाम्रो घर थियो, त्यहाँ बस्यौं, आमा र म थियौं। अनि आमा र म भइसके भएपछि अब जिम्मेवारी आफ्नै काँधमा पर्यो, त्यही भएर घर सम्हाल्ने जिम्मा पनि आफ्नै ठाउँ ठाउँ काम परे हुनाले अलिकति संघर्ष गर्न सिकियो. संघर्ष गर्न सिकेको हुनाले त्यो संघर्षले सायद होला आज मलाई यहाँ पुर्याएको र धेरै मान्छेको सपोर्ट छ यहाँ पुर्याउनमा.
तपाईँलाई यहाँसम्म पुर्याउनमा सपोर्ट पुरा गर्नुभयो, कस कसको नाम लिन चाहनुहुन्छ तपाईँ?
सबभन्दा पहिला त म आफ्नो आमालाई भन्छु, जसले मलाई छोरा जस्तै गरेर काम गर्नुपर्छ भन्ने हौसला दिनुभयो, हरेक काममा अगाडि बढाउनु भयो, कुनै काममा पनि पछाडि राखिदिनु भएन, जे काम गर्दा पनि छोरा जस्तै गर्न सक्छ मेरो छोरीले भनेर विश्वास दिलाउनु भयो. त्यो विश्वासले मैले धेरै कामहरू गरे, जुन कामहरू समाजमा कसै कसैलाई अपच्य लाग्यो त्यतिखेरको बेलामा, तर तिनी कामहरू पनि छोराको जस्तै गरे. अहिले त मेरो आँखामा आउँदैछ, तर त्यतिखेरको अवस्थामा कस्तो थियो भनेपछि त्यतिखेर न कसैले न धेरै कुरा बुझेको, न कसैले सम्झाउने, छोरी भएर यसरी छोरा जस्तरी अघि अघि सरेर काम गर्न हुँदैन, छोरी मान्छेले पछाडि बस्नुपर्छ भन्थे. तर त्यतिखेर मेरो आमाले मलाई सपोर्ट गर्नुभयो, होइन मेरो त छोरा भयो छोरी पनि यही छ, यसैले गर्छ, अरूले गरिदिँदैन नि त, तेह्र दिनको जुठो बारे पनि यसैले बार्छ, बाहिर मान्छेले को आउँछ मेरो गर्न, मेरो छोरा छैन भनेर मेरो आमाले मलाई सपोर्ट गर्नुभयो. त्यहाँनिर एउटा त्यहाँ दुःख लागे पनि तर त्यसले अहिले धेरै परिवर्तन ल्यायो. ए फलानाको छोरीले त यस्तो गर्यो नि त, हाम्रो पनि त गर्न सक्छन्, छोरा नभएको मान्छेलाई पनि ए फलाना छोरीले गर्यो हाम्रो पनि त गर्न सक्छ भन्ने मान्छेलाई हौसला भयो. त्यसले चाहिँ अलिकति त्यो जीवनको त्यो हरेक पाइलामा संघर्ष गर्नुपर्छ महिला भइसकेपछि. अहिलेको अवस्थामा छोरी छोरा फरक फरक छ भन्ने छैन, त्यतिखेर एकदमै गाह्रो थियो. त्यही पनि छोरा नभएको अवस्थामा छोरीलाई पनि त्यस्तो अवसर दिएको हुनाले अहिले यति संघर्ष गर्न सक्ने भए.
अनि आमाको एक्लै छोरी?
हामी तीन बहिनी छोरी हो, दुईटाको अगाडि नै बिहा भइसक्यो हुनाले म कान्छी छोरी, म मात्रै हो घरमा.
आमाको सपोर्ट पाउनुभयो त्यही भएर पनि कि दिदीहरूलाई पनि त्यस्तै सपोर्ट गर्नुहुन्थ्यो?
दिदीहरूलाई पनि त्यस्तै सपोर्ट गरे हुनु त लाग्छ, किनकि छोरा नभएपछि छोरी नै भयो, सबै काम गर्ने छोरीले नै भए.
तपाईँको विवाहित जीवन कसरी सुरु भयो?
बिमारी आमा भएको कारणले अनि घरको काम बाहिरको काम त्यसपछि पढ्ने त्यो तिनटै कुराको माहौल मिलेन. अहिलेको जस्तो अवस्था पनि होइन, त्यतिखेर बिहै भएको मेरो 20 वर्ष भइसक्यो. बिहा भनेको अब मेरो आमाले गरिदिनु भएको बिहा हो, आमाले एकदमै आफ्नो ज्वाइँलाई मन पराएर अनि ल मेरो छोरीलाई पालेर खान्छ, छोरी दिएपछि छोरा साँच्छु भनेर बिहा गरिदिनु भएको हो मेरो आमाले.
कति वर्षको हुनुहुन्थ्यो
बिहा हुँदाखेरि? म 17 वर्ष पूरा भएर 18 लाग्ने थिए क्या, जेठको महिनादेखि 18 लाग्थ्यो होला, अनि वैशाखको महिना बिहा भएको हो.
वैवाहिक जीवन पनि राम्रै चल्यो होला?
विवाहित जीवनलाई बुझ्नलाई गाह्रो हुने रहेछ, झट्टै बिहा भयो, झट्टै बिहा भइसकेपछि केही कुरा उहाँको मैले नबुझ्ने, केही कुरा उहाँले मेरो कुरा नबुझ्ने, केही उहाँको भावनालाई मैले नबुझ्ने, केही उहाँले मेरो भावनालाई नबुझ्ने, केही कुरा उतार चढ़ाव भए त्यसमा पनि त्यो उतार चढ़ावलाई पनि हामीले दुईजनाले सहजै रूपले लग्यौं. अब अहिले तीनटा केटाकेटी छन्, दुईटा छोरा छन्, एउटा छोरी छ,
अहिले
पढ्दैछन्. एउटा बाबुले अहिले इन्टरको इक्जाम दिएर अगाडिको लागि तयारी गर्दैछ, छोरी अहिले 10 पढ्दैछ, सानो छोरा अहिले 8 पढ्दैछ.
आफूले पढ्न पाउनु भएन भने पनि छोराछोरा त पढाउनै भएको छ नि?
म त कम्तीमा त्यति भएरैछु, मेरो बाबुआमाले त्यति आँखा खोल्दै रहेछन्, मेरो श्रीमानको त त्यति पनि पाउनु भएर छैन. भनेपछि हामी चाहिँ दुइटै त्यस्ता भएर पनि हामीले हाम्रो बच्चाको लागि एकदमै जीव ज्यान लगाएर हामीले आफ्नो बच्चालाई पढाउने कोसिस गरेछौं, किनकि शिक्षा सबैभन्दा ज्ञानको ज्योति भनेको शिक्षा रहेछ भन्ने कुरा बुझ्या छ.
फेरि यो सामाजिक कामतिर, राजनीतितिर अनि त्यस पछाडि अहिले एउटा संगठनमा यति धेरै ठाउँमा काम गर्न सक्नु भएको छ, एउटा गृहिणी कसरी समय मिलाउनु भएको?
यो समय मिलाउनका लागि त 10 वर्ष त म कहीँ गएँ गएन, त्यतिखेर मेरो बच्चा सानो भएको कारणले सायद होला होइन मेरो मनमा त्यो इच्छा नजागेको पनि. 10 वर्ष म आफ्नै घरलाई पिजारा जस्तै थियो होला जस्तो लाग्छ मलाई. त्यो घरभित्र सबै चिज थियो अनि त्यो घरबाट बाहिर निस्किने मनै लागेको थिएन. अब मैले बच्चा पनि 2-2.5 वर्षको बनाइसकेपछि म सबैभन्दा सुरुमा मैले केन्द्र प्रमुखको हैसियतले काम गरेको हो, ग्रामीण विकास बैंक भनेर एउटा सुरुमा स्थापना भएको थियो कञ्चनपुरमा, त्योमा समूहमा आबद्ध हुँदा 30 जनाको केन्द्र प्रमुख भएर काम गरे. मैले त्यतिखेर पनि भने मैले पढे लेखेको धेरै छैन, म यत्रो 30-30 जनालाई सम्हाल्न सक्दैन होला सर. एकजना सर आउनुभएको थियो, उहाँले भन्नुभयो र तपाईँ चाहिँ केन्द्र प्रमुख हुनुपर्छ म्याडम भन्नुभएको थियो कि, तर तै पनि हामीले यसरी भन्न मिल्दैन, मान्छे तोक्न मिल्दैन, फेरि पनि तपाईँको बोलीबाट तपाईँको यो अहिलेको हाम्रो यो 7 दिने तालिमबाट तपाईँमाथि मैले केही खुबी देखेको छु, तपाईँ केन्द्र प्रमुख हुनुस् भन्नुभएको थियो मलाई र साथीहरूले पनि सबैले सपोर्ट गरेको थिए लौ कसैले फुपू कसैले दिदी कसैले के भनेर लल तपाई हुनुस् मिनाजी हुनुस् हुनुस् भनेर भन्दाखेरि त्यो साथीहरूको सपोर्टले म केन्द्र प्रमुख भए र केन्द्र प्रमुख भएको हैसियतले मैले चाहिँ त्यो केन्द्रलाई एकदम राम्रोसँग चलाउन सफल पनि भएको हो ठ्याक्कै अहिले याद गर्न सकिन मैले त्यति मध्ये मलाई चाहिँ छनौट गरेर भैरवा 10 दिनको लागि भ्रमण भनेर लगेर जानुभएको थियो हामी सबै साथीहरू 75 जिल्लाबाट हामी साथीहरू गएको थियो त्यो 10 दिनको तालिमले त्यो 10 दिनको भ्रमण घुमाइ थियो हाम्रो भैरवामा यो 2057 कुरा हो त्यतिखेर गएको थिएँ म 10 दिन बसेथे जो मेरो 2 वर्षको बाबु छोडेर दुध खाने बाबु छोडेर गएथे म जानको लागि मेरो श्रीमानले धेरै सपोर्ट गर्नुभयो म उहाँलाई अहिले पनि म भन्छु धन्यवाद दिन्छु उहाँलाई कि मलाई यसरी जान दिनुभयो मौका दिनुभयो त्यति सानो बच्चा छोडेर है सायद म त्यतिखेर त्यसरी ननिस्केको भए घरबाट नदिएको भए म यो असर अहिले पाउँथेन होला जो ठाउँमा आज म यहाँ बसेको छु त्यो असर सायद दिनुहुन्थेन होला हजुरले
महिला पुरुषको खाडल त सधैँ छ त्यसमाथि पनि तपाईँ एउटा दलित महिला होइन तपाईँ कसरी आउन सक्नुभयो
38-39 सालको कुरा जतिखेर मेरो बुवालाई हैजा पढ्ने बिमारी भन्थे त्यो भएपछि पानीको आवश्यकता छ पानी ल्याऊ भन्दा घर भएको जति पानी सब्सिदिएपछि पानी ल्याउन जाँदाखेरि त्यो घरको मान्छे कोही पाएन मैले आफै पानी बोकेर लिएर आएँ ल्याएर पानी ल्याएर आउँदाखेरि मलाई त्यो अहिले पनि मलाई सम्झना लाग्छ यस्तै मेरो गालामा चड्कनी खाएँ मैले तर किन खाएको होला भनेर मैले त्यतिखेर बुझेको थिएन मलाई किन हान्यो भनेर मलाई सोध्नु परेन किनकि मेरो बुवा एकदम सिरियस अवस्थामा हुनुहुन्थ्यो म त्यहाँ गएँ त्यो पानी तर पोख्न दिएन म सानै थिएँ म घरै रुँदै गएँ रुँदै गइसकेपछि आमाले अब मलाई त्यो सोध्ने किन रोइस भनेर भन्ने बेला पनि थिएन किनकि त्यहाँ बुवा बिमारी थिए अब हामी सबैजना त्यसैमा लाग्यौँ हामीले बुवालाई हस्पिटल ल्याए हाम्रो बुवालाई बचायौँ बचाइसकेपछि मेरो मनमा त्यो एकदम चोट लागिराखेको थियो मलाई किन हाने होला भने मैले केही त बिराएको होइन तर मलाई हाने किन भन्ने चाहिँ मेरो मनमा लागिरहेको थियो त्यो कुराको जवाब मैले कहिले पाएँ भन्दा 59 सालमा मैले 1 वर्ष त यो थारुमैला मञ्चले सानो समूह गठन गरेको थियो गाउँ स्तरको के जेपी कार्यक्रम भन्थ्यो तरकारी बिउ बिजन बाँड्ने मौसमी तरकारीहरू लगाउनु पर्छ भनेर मलाई चाहिँ त्यसको कोषाध्यक्ष बसेको त्यो पनि म लुकेर बसेको है स्पष्ट कुरा म बुढोलाई चाहिँ नसोधिकन बसेँ आफ्नो श्रीमानलाई सोधिन त्यतिखेर अब बच्चा पनि अलि ठुला बनाइसकेका थिए मेरो बच्चालाई हिँड्ने डुल्ने स्कूल जाने मैले बनाइसकेका हुनाले म अब दिउँसो श्रीमान स्कूल दोकान जाने बिहान श्रीमानलाई खाना खुवायो अनि त्यसपछि बच्चाहरू आउन्जेलसम्म 4 बजे बच्चा आउँदा म घर आइपुगिहाल्ने अनि दिउँसो 2 बजेको टाइममा मिटिङ राखेँ त्यहाँ मिटिङ गर्दा 1 वर्ष त्यसरी नै बित्यो हामी त्यसमा कोषाध्यक्षको हैसियतले काम गरे त्यो कोषाध्यक्षलाई चाहिँ फेरि थार महिला मञ्चले महिला अधिकार मञ्च भनेर त्यहाँ बोलायो फेरि त्यहाँ चाहिँ कसरी बोलायो भन्दा त्यो जेपी कार्यक्रमको समूहलाई भनेर त्यहाँ बोलायो त्यहाँ बोलाइसकेपछि हामी प्रत्येक समूहबाट हामी गयौं हामी तालिममा बस्दा महिला विकास नेतृत्व शिव विकास भनेर त्यो चाहिँ तालिम दिएको थियो हामीलाई त्यहाँ त्यो तालिम दिँदाखेरि यति धेरै कुराहरू बुझिए त्यहाँ कि महिलाको अवस्था के राजनीतिमा महिलाले कसरी जान पर्ने राजनीति किन गर्न पर्ने भन्ने कुरा मैले त्यहाँ गएर बुझेको मान्छेले गरेपछि सिकिँदै रहेछ कि केही काम पनि नगरेर म जान्दैन भनेर बस्यो भने त्यो नसिकिने रहेछ कहिले जिन्दगीमा सिकिँदैन त्यही भएर म त्यहाँ गएपछि त्यसमा चाहिँ विषयहरू थिए राजनीतिमा महिलाको सहभागिता कसरी गराउने राजनीतिमा महिलाहरूले के गर्ने दलित भनेको के अनि त्यसपछि यो धेरै विषयहरू थिए त्यहाँ र आफ्नो वर्गको उत्थान गर्नका लागि त आफै गर्नु पर्दो रहेछ अरूले गरिदिएर नहुने रहेछ भनेर मैले त्यही गएर बुझेँ त्यो जवाब पाएँ त्यो सवालको मेरो गालामा चटकनी लगाएको म अहिले पनि बिर्सिँदैन मान्छे बिर्सिसके तर म त्यो कुरा चाहिँ बिर्सेको छैन मान्छे त मैले बिर्सिसकेँ म चिन्दिन कहाँ हो म त्यो चिन्दिन तर मैले चाहिँ त्यो कुरा चाहिँ बिर्से छैन एउटा दलित महिला भएर अहिले पो दलित भने अहिले पनि हेर्नुहोस् न दलित र गैर दलित भनेर ठ्याक्कै छुट्टाइदिएको छ दलित महिला पनि दलित पुरुष पनि गैर दलित महिला गैर दलित पुरुष भनेको त एउटै मान्छे हो कि त्यो पहिला त्यो जन्मेको त मानव भएर जन्मियो के त्यो हामीलाई अरू अधिकार भन्दा यताउता अधिकार अरू केही चाहिएका छैन पहिला त मानव भएर त बाँच्न देऊ मेरो भनाइ त त्यति छ मैले घरको काम सबै भ्याएर अनि बाहिर जान्थे। पहिला पहिला श्रीमानले अलिअलि सपोर्ट गर्नुभयो र श्रीमान सँगसँगै अब सपोर्ट गर्नका लागि मेरो आफ्नो दिदी बहिनी मेरो आफ्नो भाउजू उहाँहरूले सपोर्ट गर्नुभयो म बाहिर जानु लागेको बेलामा। उहाँहरूको पनि धेरै ठूलो योगदान छ मलाई यहाँ पुर्याउनमा। आर्थिक पनि हुनुपर्छ र शिक्षा पनि हुनुपर्छ जस्तो लाग्यो। मेरो एउटा मेरो आफ्नो भोगाई मेरो अनुभव र यसले गर्दाखेरि अलि पछाडि छु कि जस्तो लाग्छ। फेरि पनि मलाई चिन्ता लाग्दैन।
कञ्चनपुर जिल्लामा दलित महिलाको अवस्था कस्तो देख्नुहुन्छ?
दलित मध्येमा पनि दलित महिलाको स्थिति भनेको त्यसलाई पहिला त दलित भएको मार परेको छ, त्यसमाथि महिला भएर मार परेको छ र अर्को चाहिँ त्यसलाई सामाजिक मार परेको छ। यो अवस्थामा एउटा नेतृत्व तहमा आउनु भनेको एकदम सजिलै आइपुगेको चाहिँ होइन।
कस्ता अप्ठ्याराहरू भए तपाईँको जीवनमा तपाईँ यसो सम्झिनु पर्दा?
जस्तो नेतृत्व तहमा अब दलित महिलाले एउटा नेतृत्व पंक्तिमा नेतृत्व गर्छु भनेर अगाडि आइसकेपछिको अवस्था भनेको कस्तो छ भनेपछि एउटा कुनै ठाउँमा एउटा मेजर पोस्टको लागि दावी गरियो भने बाहिर देख्दा चाहिँ सपोर्ट गरेको जस्तो देखिन्छ तर भित्र चाहिँ त्यो पोस्ट चाहिँ दिन चाहँदैनन्। यो चाहिँ मैले प्रत्यक्ष आफूले अनुभव गरेको कुरा हो। त्यही भएर मैले यो भन्न चाहन्छु आफूसँग हैसियत छ भनेपछि गर्नुपर्छ, पछाडि बस्नु हुँदैन र त्यो पछाडि नबसेकै कारणले होला सायद यहाँसम्म पुगे।
तपाईँका तीत अनुभवहरू कुनै छन् त्यस्तो सम्झिन चाहने क्षणहरू के भन्न चाहनुहुन्छ?
र यो 39 वर्षको उमेरमा आएर मैले गरेका तीता मिठा अनुभवहरू केही कुरा मैले अगाडि भने र केही कुरा म अहिले फेरि भन्छु। अगाडिको पीढ़ीमा यसरी अगाडि महिलाहरू जाने अनि काम गर्ने र यो राजनीतिमा हिँड्ने समाजसेवामा लाग्ने भनेको धेरै कम महिलाहरू हुनुहुन्छ। जो बाटोमा उहाँहरूले संघर्ष गर्नुभयो उहाँहरूले त धेरै संघर्ष गर्नुभयो आदरणीय अगाडिको हाम्रो दिजुहरूलाई म मान्दछु र त्यही बाटोको सिलसिलामा हामी पनि हिँडेका छौं होइन। अहिलेको नयाँ पीढ़ीले एकदम पहिला सबभन्दा पहिला शिक्षाको ज्ञान लिनु जरूरी छ। शिक्षाको ज्ञान छ, त्यसपछि सामाजिक ज्ञान छ र त्यसपछि यो राजनीतिक ज्ञान। जुन ठाउँमा नीति बन्छ त्यो ठाउँमा हाम्रो वर्गको हाम्रो पीड़ा हाम्रो समस्या एउटा महिला सुत्केरी हुन्छ भनेपछि त्यो सुत्केरी हुने महिलाको पीड़ा सिङ्गो महिलाले भोगेको त्यस्तै गैर दलित र दलितको बीचको जुन खाडल छ त्यसमा जुन पीड़ा हामीलाई घरभित्र नपस है भन्ने पीड़ा छ त्यो हामी दलितले मात्रै खेपेको छ, गैर दलितले खेप्नु भएको छैन, देख्नु भएको छ र त्यो पीड़ालाई चाहिँ हामीले जसरी हामीले खेपेको छौं त्यो पीड़ा चाहिँ हामीले अब पछाडिको पीढ़ीले खेप्न नपरोस् है भनेर हामी यस्तरी यो मैदानमा उत्रेका छौं। कतिले आफ्नो ज्यान गुमाइसक्नु भयो, कति लड्दै हुनुहुन्छ, कति अझै लड्ने हामी लड्दैछौ भनेको यो भनेको हाम्रो के हो भने यो खाडललाई पुर्नु पर्छ भनाए। किनकि एउटा मानवले अर्को मानवसँग गर्ने व्यवहार भनेको कुकुरले भित्र बस्न पाउने सोफामा तर एउटा मान्छे भएर हामी ढोकाभित्र छिर्न नपाउने भनेको हाम्रो जस्तो दुर्भाग्य कसैको छैन। हामीले जातीय छुवाछुत गरेका छैनौं अनि छैन भन्छन् तर कहाँ छैन हेर्नुहोस्। अब चोखै भन्नुपर्छ पिउन राख्न परे भने पनि त्यसको हातको पानी खान पर्छ भनेर पिउनसम्म यो सिङ्गो ठाउँमा खोज कहीँ भेटिँदैन। जसरी अरूको गैर दलितको स्थिति छ त्यस्तो हाम्रो स्थिति छैन। अब दलित वर्गको त त्यो गति छ भने त्यसमध्येको पनि दलित महिलाको स्थिति कस्तो होला यो तपाईँले अनुमान गर्न सक्ने कुरा छ।
सहज स्थिति बनाउनका लागि आफ्नो नेतृत्वदायी पंक्तिबाट कस्तो प्रयास गर्नुभयो?
संघर्ष गरिराखेका छौ अझै पनि। हरेक क्षेत्रमा महिलालाई 33% छ, त्यो 33% मध्ये पनि दलित महिलाको अधिकार कति त कति पर्सेन्ट त 15% 20% दलित महिलालाई पनि चाहियो। अब हामी दावी गर्दैछौ राजनीति पार्टीमा पनि हामी भन्दैछौ अब दलित महिलाको स्थिति कहाँ त यो जरूरी छैन मीना बगालै हुनुपर्छ भन्ने कुरा होइन। सिङ्गो मेचीदेखि महाकालीसम्मको जो भए पनि भयो तर दलितको कोटा भएको ठाउँमा दलित हुनु यो चाहिँ हाम्रो माग छ। अहिलेको अब मेजर सवाल भनेको हाम्रो यही एउटा इस्यू छ। हामीले चाहिँ राजनीतिमा महिलालाई सहभागिता कसरी गराउने र राजनीतिमा महिलालाई सहभागिता गराइसकेपछि त्यसको कमी कमजोरी के छ त्यसलाई चाहिँ कसरी घटाउने, नेतृत्व तहसम्म कसरी पुगाउने, नेतृत्व तहसम्म पुगाउनका लागि त्यही भएर भनेको होला विशेष अधिकार चाहियो भनेर हो त्यो खुट्किलाको आवश्यकता छ। त्यो खुट्किला त राज्यले बनाउँदैछ नि। राज्यको नीति निर्माण गर्दाखेरिको हरेक वर्गको दलित वर्गको मात्रै होइन पिछडिएको छ जाति जनजाति समुदायको लागि छ वर्गको लागि छ। वर्ग उत्थान त हुनु पर्यो नि। जस्तो एउटा मान्छेको मात्रै उत्थान भएर भएन, एउटा मान्छे होला धनी होला अरे त्यो मान्छे धनी भयो भनेर त्यसले त जातीय पीड़ा त खेप्नै परेको छ नि। मान्छे बाहिर मान्छेले देखेको बेला नहोला तर फलाना जातको भन्ने बेला त छ नि त। महिलाहरू राजनीतिमा आउनु पर्यो, दलित महिलाहरू पनि समाजसेवामा आउनु पर्यो।
कुन तहबाट पार्टी सघाउँदै हुनुहुन्छ
अहिले सघाउने भनेको अब मैले चाहिँ एकीकृत नेकपा माओवादी पार्टीको सदस्यता लिएको छु, म सदस्य हो र आयोजक सम्मेलन समितिको जिल्ला सदस्यको हैसियतले बसेको छु र त्यो अवस्थामा अब पार्टीले अटाए खटाएको काम गर्ने भनेको कस्तो आफ्नो वडा कमिटीहरूमा जाने, मिटिङ बसाउने, कुरा गर्ने, काम गर्ने, त्यो त्यस्तो काम चाहिँ हामीले गरिराखेका छौं। मैले खेपेको पीड़ालाई त्यहाँ गएर विश्राम गर्ने मौका पाएँ र त्यसले चाहिँ म त्यसमा आबद्ध भएँ।
कति सालमा एकखेप माओवादीमा चाहिँ पार्टीमा आबद्ध हुनुभयो?
आबद्ध त म यो शान्ति भएपछि नै हो,
शान्ति प्रक्रिया सुरु
त्यतिखेरै हो।
तपाईँको कुरा पार्टीले कतिको सुन्छ? दलित वर्गका लागि बोलेको तपाईँहरूको, तपाईँले बोलेको आवाजलाई चाहिँ पार्टीभित्र कतिको सुनेको छ? पार्टीका अरू नेताहरूले, जिल्लाका नेतृत्वमा बसेका नेताहरूले तपाईँप्रति, तपाईँ लगायत अनि दलित महिलाको सवालमा चाहिँ कतिको बोल्छन्?
अब अहिलेसम्मको हकमा हेर्ने हो भने अब अहिले त्यस्तो जस्तो केही केसहरू पर्यो भने, काम गर्नु पर्यो भने, ल फलान ठाउँमा यस्तो पर्यो सहयोग गर्न पर्यो भने तुरन्त आउँछन् होइन, त्यो नै एउटा कुरा छ। र पार्टीभित्र जुन छ त्यसमा पनि अब दलितहरूको लागि छुट्टै भनेर केही छैन, सबैलाई त्यहाँ समान छ। यी पार्टीतिर आउने भनेको यस्तो हुँदो रहेछ कि शुभचिन्तक हुने रहेछन्, धेरैजना हुनुहुन्छ उहाँले मलाई सहयोग गरेर मलाई यो बाटोतिर डोर्याउनु भएको, मलाई भन्नुभयो दिदी यसरी आउनुहोस् तर म आउँदिन, सहयोग चाहिँ गर्छु भनेको थिएँ कि मैले। महिलाको नेतृत्व गर्न सक्ने महिला हुनुहुन्छ, त्यसमा पनि तपाईँ एउटा दलित महिलाको नेतृत्व गर्न सक्नुहुन्छ दिदी, यो मान्छेमाथि केही होला भनेर होला मलाई राजनीतिको सिद्धान्त, फेरि मेरो काम र मेरो मेरो विचार मेरो कुरा पनि त्यता त्यतै गएको हुनाले म एकीकृत माओवादीसँग आबद्ध भएँ। मलाई आउँदा पनि सजिलो वातावरण थिएन, घर परिवारले पहिला त्यसरी सपोर्ट गर्ने कुरा पनि थिएन होइन, र म त फेरि कस्तो भने म घर परिवारसँग विवाह भएर मेरो घर चाहिँ दाङ होइन, दाङमा मेरो घर हो अनि दाङमा चाहिँ मलाई विवाह गरेर लगेर जानुभएको होइन, म चाहिँ यहीँ बसेको, मैले एउटा छोराको कर्तव्य निभाएको र त्यसरी मैले एउटा आमालाई स्याहारेर यहाँ बसेको कारणले पनि यो मेरो अब यहाँ मेरो आफ्नो क्षेत्र भएको कारणले पनि मलाई राजनीतिमा आउन सजिलो भयो र संघ संस्थामा सहयोग गर्न पनि सजिलो भयो। मैले काम गरेको धेरै संस्थाहरूमा मैले काम गरेँ, केही संस्थाहरू मैले संस्थापक भएर पनि मैले सहयोग गरिदिएँ होइन, अहिले अरूले गरिरहेछन् ठिकै छ होइन, जे भए पनि सहयोग भयो, कञ्चनपुरलाई सहयोग, आफ्नो क्षेत्रलाई सहयोग भयो, त्यो चाहिँ छ।
अब तपाईँ जस्तै दिदी बहिनीहरूलाई अथवा तपाईँ जस्तै अब केही गर्छु भन्ने मनमा लागेको दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ यो कार्यक्रमबाट, के भन्न चाहनुहुन्छ?
अब म के भन्न चाहन्छु भनेपछि एउटा मिना बगाले सामान्य घरको, सबैभन्दा ठूलो कुरा सामान्य घरको, जसले चाहिँ दुई छाक धान्न धौ भएको घरको छोरी हो, त्यसको विवाह भयो अनि त्यसको विवाह भइसकेपछि अब श्रीमान पनि त्यो पनि भन्छन् श्रीमानले सबैभन्दा ठूलो सपोर्ट श्रीमानको हुन्छ र त्यो सपोर्ट श्रीमानले मलाई गर्नुभयो, चाहे जसरी पनि गर्नुभयो तर गर्नुभएको छ, राम्रो मनले मान्नुभएको हो कि नराम्रो मनले मान्नुभयो उहाँलाई थाहा होला, तर सपोर्ट गर्नुभएको छ। त्यो सपोर्टले गर्दाखेरि आज म तीन बच्चाको आमा र राजनीतिमा संघ संस्थामा हर प्रत्येक ठाउँमा घरदेखि बाहिर निस्के भने प्रत्येक मान्छेसँग बोल्दै 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 हिँडे भने पनि समय पुग्दैन भन्ने लाग्छ। त्यस्तो महिला बनाउनको लागि मेन सपोर्ट भनेको घरको, पानीको सवाल छैन या खुनको सवाल छ, अहिले त हाम्रो खुन पानी बरु महँगो छ, हाम्रो लागि खुन सस्तो छ, हाम्रो खुन खेर जाँदैछ, हाम्रो परिसरमा चल्छ, हाम्रो काम चल्छ, हामीले बनाउँदा त्यो घरभित्र हामीले घर बनाउँदा हामीले बनायौं तर त्यो घरभित्र पस्न पाइँदैन, झ्याल फिटिङ गर्न को जान्छ, मिस्त्री जान्छन् नि है, मन्दिर बनाउँदा कसले बनाउँछ, मन्दिर बनाउँदा हामीले बनाउने, त्यो मन्दिर बनाएर त्यसमा एउटा मूर्ति ढुङ्गाको मूर्ति राखेर त्यसलाई चाहिँ छुन नपाइने, त्यो ढुङ्गाको मूर्ति पनि खुट्टामा राखिराखी कुट्छौँ, हामीले खुट्टामा राखेर हामीले कुट्छौँ त्यो ढुङ्गाको मूर्तिलाई अनि हामी गएर त्यसलाई छुन नपाउने स्थिति छ। यो स्थितिमा सोचलाई परिवर्तन गर्न पर्यो सबैभन्दा ठूलो। हस् धन्यवाद शुक्लाघाटा एफएमलाई, एफएम परिवारलाई, जसले यसरी सम्झेर बोलाएर इन्टरभ्यू दिन लगाउनु भयो, यसका लागि धेरै धेरै धन्यवाद।
तपाईँ पनि यसै गरी आफ्नो जीवनको भोकाई, सफलताको कथा वा आफूले गरेका संघर्षका बारेमा आफ्ना भनाइहरू राख्न चाहनुहुन्छ भने हामीलाई 0995216615 मोबाइल नम्बर 9848726149 मा फोन गरेर
आफ्नो नाम टिपाउन सक्नुहुन्छ। हुन्छ त आजको लागि रेडियो कार्यक्रम नाली बेलीबाट प्राविधिक मित्र कमल चौधरी सँगै म कार्यक्रम प्रस्तोता सुरेन्द्र पालपाली पनि बिदा हुन्छु। हस्त नमस्कार।